सूरत नजम का थोड़ा सा खुलासा लेते हैं। नजम सितारे को कहते हैं। पिछली सूरत क्या थी? कमर। कमर है चांद, नजम है सितारा। तो बेजान चीज़ों के नाम पे सूरतें क्यों हैं? कि ये अल्लाह के मती और फरमाबरदार हैं। आयते हैं 62, मक्की सूरत है, 5 टॉपिक हैं। पहला टॉपिक आयत 1 से 18 है, वही कुरान और वाकया मेराज की सच्चाई की दलील। फिर इसी तरह आयत 19 से 28 में बुत प्रस्ती और शिर्क की तरदीद। आयत 29 से 35 मोमिनीन दावत और मुनकरीन दावत का इनकार, यानी जिन्होंने दावत मानी और जिन्होंने ना मानी उनका अंजाम। फिर आयत 36 से 55 में तौहीद, आखरत, इनको मानना और ख़ुद साख्ता बातिल अकीदा शिफात का रद्द है और ईमान लाने की दावत। फिर आयत 56 से 62 में कुरान के इंजार की रोशनी में तौहीद को इख्तियार करने का हुक्म दिया गया। मरकज़ी मजमून उनके बड़े बड़े बुतों लात मनात उज़्ज़ा और इनकी शिफात पर जो उम्मीद रखते थे उससे हटाकर वही की तरफ दावत दी गई। और सूरत जो है ये 2 हिस्सों में नाजिल हुई थी। पहला हिस्सा इसका आयत 1 से लेकर 18 मेराज के मौके पर तकरीबन 1290 में, और दूसरा हिस्सा आयत 19 से 62 हिजरत हबशा के बाद नाजिल हुआ जो 590 थी, जब उमैया बिन खल्फ ने आखिरी आयत सजदा सुनकर सजदा कर लिया था। तारीखी वाक़ात इस सूरत के साथ कुछ हैं, आइए पढ़ते हैं। और इसमें आपको नबी सल्लम का वाक़ मेराज कहाँ का दिखेगा? बैतुल मक़दस से सिदरतुल मुंतहा। पीछे सूरत असरा या बनी इसराइल में हमने क्या पढ़ा था? बैतुल्ला से बैतुल मक़दस, वो ज़मीनी सफ़र था। अब हम आसमान का सफ़र देखेंगे आपका। बिस्मिल्लाहिर्रहमानिर्रहीम। वन्नज्मीज़ा हवा मा दल्ला साहिबुकुम वमा गवा। कसम है तारे की जब वो गरूब हुआ तुम्हारा रफ़ीक ना भटका हुआ है ना बहका हुआ है। यानी नबी सल्लम को जो कहते हो ये गलत कहते हो, इनकी शान क्या है? के वमा यंतिकु अनिल हवा, वो तो अपनी ख्वाहिश नफ्स से बोलते भी नहीं। दुआ करें हम भी अपनी ख्वाहिश से ना बोलें। ये है वो आयत जिससे कुरान के साथ हदीस की हुज्जियत समझ आती है। एक सहाबी थे, वो अल्लाह के नबी की हर बात लिख लेते थे, अब्दुल्ला बिन अमर उनका नाम है। अब्दुल्ला बिन अमर कहते हैं कि मैंने अल्लाह के नबी से कहा कि मैं आपकी जो बातें सुनता हूँ उसको लिख लेता हूँ तो ठीक करता हूँ। आपने फरमाया हाँ। मैंने पूछा कि जब आप नाराज़ हों, गुस्से में हैं, खुश हैं, जैसे आप अपनी ज़िंदगी में, हम सारा दिन कभी खुशी में अजीब बात कह देते हैं, कभी गम में गलत बातें कहते हैं, तो क्या मैं वो बातें भी लिख लिया करूं? तो आपने फरमाया हाँ, क्योंकि मेरे लिए जायज़ नहीं कि मैं इस हालत में भी हक के सिवा कुछ और बोलूं। तो आप कह सकते हैं कि नबी की ज़ुबान का एक एक लफ्ज़ हदीस है, और आप जो हदीस पढ़े हुए हैं लोग उनको एक जुमला और समझ आ जाएगा कि आपका तो बोलना भी हदीस है तो आपकी खामोशी भी हदीस है। सुन्नत तकरीरी बोलते हैं, आपके सामने कोई काम गलत करे और आप खामोश रहें, ये भी हदीस है, क्योंकि अगर वो गलत होता तो अल्लाह के नबी ज़रूर बोलते। तो अल्लाह ताला आपकी बोलों की इतनी प्यारी कदरदानी करते हैं जो यहाँ समझ आ रही है। फिर आपने फरमाया, अबू हुरैरा की रिवायत है, मैं हमेशा हक बात कहता हूँ। सहाबी ने अर्ज़ किया, आप तो कभी कभी हमारे से हंसी मजाक भी करते हैं। अच्छा, इसे पता चलता है कि आप जॉली थे, और दीनदार हंसे तो उसकी दीनदारी गिर नहीं जाती, लाइट सा होना चाहिए। अल्लाह के नबी बहुत लाइट माइंडेड थे, तो कहा आप तो हंसी मजाक भी करते हैं। तो फरमाया मैं हंसी में भी हक बात करता हूँ। वो सुना होगा ना अपने वाक्या, एक औरत आई बुढ़िया थी, कहा अल्लाह के नबी मैं जन्नत में जाऊँगी। कहा नहीं, तू नहीं जन्नत में जाएगी बुढ़िया। तो वो रोने लगी, कहा बूढ़ी नहीं जाएगी, जवान होके जाएगी। फिर एक शख्स आया और उसको आपने कहा कि तुम आना, मैं तुम्हें ऊँट दूंगा। अगले दिन आया तो आपने कहा तुम्हें मैं आज ऊँट का बच्चा दूंगा। कहा ये क्या बात है, कल ऊँट का, आज ऊँट का बच्चा दे रहे हैं, यानी छोटा दे रहे हैं। तो आपने कहा अल्लाह के बंदे, हर ऊँट भी तो ऊँट का बच्चा ही होता है ना, तो अब हम बड़े हो गए लेकिन अपने माँ बाप के तो बच्चे ही हैं ना। तो आप जॉली थे, और ये बहुत बड़ी सिफत होती है दाई दीन की, हर वक्त एक आर्टिफिशियल सा तकवा इख्तियार किए रखना और लोगों को अपने से इतना दूर करें कि अल्लाह की बना। मुझे एक वाक़या याद आ गया, हम कहीं दर्स में थे, बहुत ही पौश महफिल थी, यानी किसी के थ्रू हुआ था, तो मुझे भी अंदाज़ा था, तो मुझे पता था जहाँ मैंने जाना है पहले मैं अपना उनका वो बैरियर ब्लॉक तो दूर करूं। तो मैं बिल्कुल रिलैक्स मूड में गई, तो जब मैं अंदर गई तो सब हंस बोल रही थी और बहुत ऊंची थी। तो खैर जब मैं गई तो मैंने उनसे जाती कहा कि देखिए हम दर्द छोड़ें बातें करते हैं। हर एक दो मिनट की बात की तो मैंने उन्हें कहा कि आपने से किसी को दर्द से डर तो नहीं लग रहा? तो कहती आपके आने से पहले बहुत डर लग रहा था, लेकिन आपको देख कर अब डर हमारा उतर गया। हम तो सोच रहे थे बड़ी खौफनाक सी शख्सियत होंगी, क्योंकि हमने तो दर्द वालों को बड़ा खौफनाक देखा है या सुना है, एक परसेप्शन है। तो बहरहाल ये है कि लोगों को डराएं नहीं, हक पे रहें, सही काम करें, अच्छी बात बताइए, जो जायज़ है वो कीजिए, जिसकी रुख्सत है वो करें। हम सिर्फ लोगों के डर से अपना तकवा छोड़ देते हैं, हम कहते हैं नहीं लोग क्या कहेंगे, तो ये भी झूठा तकवा होता है। کہ آپ صرف اللہ کی جائز کردہ چیزوں کو لوگوں کے خوف سے لے آئیں. تو بہرحال اللہ کے نبی ہنسی مذاق میں بھی سچ کہتے تھے. یہ مسند احمد کی روایت ہے 8481 نمبر کی, اور دعا کرتے ہیں کہ ہم جھوٹ نہ بولیں کبھی بھی, چاہے وہ مذاق کیوں نہ ہو. اب آگے آپ کا سفر معراج تھوڑا سا ہم دیکھیں گے. فرمایا کہ ان ہوا الا وحی یوحا, یہ تو ایک وحی ہے جو ان پر نازل کی جاتی ہے, اور اس کو سکھایا ہے کس نے؟ اب جبرائیل علیہ السلام جو آپ کے پاس وحی لے کر آتے تھے اس کا اشارہ ہے, اور ان کو زبردست قوت والے نے تعلیم دی. اللہ کی طرف اشارہ ہو سکتا ہے, بہرحال اس کی ڈیٹیل کا وقت نہیں. زو مرہ شدید القوا, جو بڑا صاحب حکمت ہے وہ سامنے آ کھڑا ہوا آج کا, جب کہ وہ, اب یہاں بہت اہم بات آ رہی ہے اس لیے تھوڑی سی توجہ آپ کی چاہیے. فرما جب کہ وہ بلائی افق پر تھا, پھر قریب آیا, پھر معلق ہو گیا, یہاں تک کہ دو کمانوں کے برابر یا اس سے کچھ کم فاصلہ رہ گیا. یعنی میں ادھر ہوں نا تو آپ سمجھیں یہ ٹیبل کے اندر, دو کمان, کمان وہی ہوتی ہے جو تیر کے چلاتے تھے, یعنی آپ کہہ لیں 3 فٹ, اتنا فاصلہ رہ گیا, پھر اس سے کچھ کم ہی فاصلہ رہ گیا. تب اس نے اللہ کے بندے کو وہی پہنچائی جو وہی بھی اس کو پہنچانی تھی. یہ ساری آیتیں جبرائیل کے لیے ہیں, انداز بھی سمجھ آ رہا ہے. کچھ لوگ ان آیتوں کو زبردستی کوٹ کر کے کہتے ہیں اللہ کے نبی نے معراج کے موقع پہ اللہ کو دیکھا اور یہ اللہ کے قرب کی بات ہے, یہ درست نہیں ہے. سفر معراج کے بہت سارے ایسے واقعات جو ان آیتوں میں آ رہے ہیں اس کو پڑھ لیں, پھر اس کے بعد میں آپ کو چند روایتیں بتاتی ہوں. لیکن یہاں یہ یاد رکھیے کہ اللہ کو نہیں دیکھا بلکہ یہ سب کچھ جبرائیل کے ساتھ ہوا تھا. پھر کیا ہوا؟ تب اس نے اللہ کے بندے کو وہی پہنچائی جو وہی بھی اس کو پہنچانی تھی, اور نظر نے جو کچھ بھی دیکھا دل نے اس میں جھوٹ نہ ملایا. یعنی آپ نے واقعہ معراج بیان کرتے ہوئے کوئی ایگزیجوریشن نہیں کیا, کوئی مبالغہ نہیں کیا کہ یہ ہوا آؤ تمہیں بتاؤں, نہیں, جو دیکھا وہ بیان کیا. اب کیا تم اس چیز کے بارے میں اس سے جھگڑتے ہو جسے وہ اپنی آنکھوں سے دیکھتا ہے؟ اور ایک مرتبہ پھر اس نے سدرۃ المنتہا کے پاس اس کو دیکھا, جہاں پاس ہی جنت الماوی ہے. یہ کیا ہے؟ ابھی واقعہ پورا ہوتا ہے تو میں آپ کو کچھ حدیثیں سناتی ہوں جس سے آپ کا بھی دل چاہے گا کہ ہم کب جائیں گے. کہیں جانے سے پہلے کو ٹریلر دیکھ لینا تو دل کرتا ہے ہم بھی جائیں گے. لوگ ویڈیو بنا کے دکھاتے ہیں وہاں یہ ہے وہاں یہ ہے, تو یہ اصل میں آسمانوں کی ویڈیو ہے جو نبی صلی اللہ علیہ وسلم نے کھلی آنکھوں سے دیکھی. اس کی لائیو ریکارڈنگ مجھے لگ رہا ہے کہ اس وقت ہمارے سامنے چل رہی ہے. کیا ہوا تھا؟ اس یخش سدرۃ ما یخشا, اس وقت سدرہ پر چھا رہا تھا جو کچھ چھا رہا تھا, نگاہ نہ چھدیائی نہ حد سے تجاوز ہوا, اور اس نے اپنے رب کی بڑی بڑی نشانیاں دیکھ لیں. واقعہ معراج میں جو کچھ دیکھا ان سب کا خلاصہ ہے. اتنی موٹی موٹی تفسیریں ان آیتوں کی, اور اللہ کے نبی نے جو کچھ دیکھا اس کا کافی حصہ میں نے شب معراج کا جو ایک ٹاپک ہے اس میں ڈیٹیل سے بتائی بھی ہوئی ہیں, کیونکہ بہت کچھ تھا. آئیے اس میں سے کچھ حدیثیں آپ کے ساتھ شیئر کرتی ہوں تاکہ آپ اور میں دیکھیں کہ اللہ کے نبی کیا کچھ دیکھ چکے. ترمذی کی روایت ہے 3132 نمبر, آپ نے فرمایا جب ہم بیت المقدس پہنچے تو جبرائیل نے اپنی انگلی کے اشارے سے, لک, جیسے ہم اشارہ کرتے ہیں نا تمہاری گاڑی کھل جاتی ہے. آج کل تو ایسی گاڑیاں کھلتی ہیں نا, بس چابی دکھا دو گاڑی کھل گئی. تو انگلی کا اشارہ کیا تو پتھر میں سوراخ ہو گیا, اور وہاں آپ نے اپنے براق کو باندھا. آج بھی آپ کو پتہ ہے اس پتھر پہ نشان ہے, کبھی اللہ آپ کو بیت المقدس لے جائے, جا کے اس پتھر کو دیکھے, صخرہ کہتے ہیں اس کو, پتھر ہے وہ ایک. یہ ترمذی کی روایت ہے 3132 نمبر کی. پھر اس کے بعد آپ کے ساتھ کیا ہوا؟ طویل روایت ہے جس کا خلاصہ یہ کہ حضرت عائشہ سے کسی نے آ کر پوچھا تھا کہ یہ بتائیں کہ کیا نبی صلی اللہ علیہ وسلم نے اللہ کو دیکھا تھا معراج کے موقع پہ؟ تو انہوں نے فرمایا نہیں دیکھا, جبرائیل کو دیکھا تھا, اور 3 موقع پہ دیکھا تھا, جو اصل صورت میں تھے, جو شروع وحی کے طور پہ, اور اسی طرح معراج کے موقع پہ. اسی کا ذکر قرآن میں, یہ مسلم کی روایت کا خلاصہ آپ کو بتایا 457. پھر اسی طرح مسلم کی روایت 449 آتا ہے کہ جب آپ کو معراج کرائی گئی تو آپ کو سدرۃ المنتہا پر لے جایا گیا, جو چھٹے آسمان پر واقع ہے. سدرہ کہتے ہیں ہم بیری کو, منتہا جہاں تک, اینڈنگ یعنی ایسی جگہ جس سے آگے کوئی جا نہیں سکتا. فرمائیے چھٹے آسمان پر وہ سب چیزیں جنہیں زمین سے اوپر لے جایا جاتا ہے اس تک پہنچتی ہیں, پھر وہیں سے انہیں لے لیا جاتا ہے. کیا جاتا ہے نیچے سے اوپر؟ آپ کے میرے اعمال. سدرۃ المنتہا تک جاتے ہیں, اسی طرح نیکوں کی روحیں بھی وہاں تک جاتی ہیں اور وہاں وہ دیکھتی ہیں یہ کچھ. مسلم کی روایت 449 عبداللہ بن مسعود سے, فرمایا اس وقت اس پر سونے کے پتنگے گر رہے تھے, چھوٹی چھوٹی پتیاں گر رہی تھیں گولڈ کی, یعنی بیری کے اس درخت پر جس کا حسن بیان سے باہر ہے. دلہن آتی ہے تو لوگ کیا کہتے ہیں؟ پھول پتیوں کی بارش. اللہ نے اپنے نبی کے اوپر سونے کی ٹڈیاں برسائی تھیں. آپ نے فرمایا مجھے سدرۃ المنتہا تک لے جایا گیا, وہ چھٹے آسمان میں ہے. مسلم کہتے ہیں چھٹے پہ, اور کہتے ہیں کہ اس کا پھل آسمان میں. सातवें आसमान तक जाता है और गोल्ड का बना हुआ ट्री है वो, क्या वो होगा? कभी आप इस टॉपिक को पढ़ें तो दुनिया में दिल ही नहीं लगता। और मैंने जब इसको फर्स्ट टाइम पढ़ा तो बस मेरा तो दिल करे मैं अब दुनिया में ना रहूं। जैसे किसी जगह की तस्वीरें देख ले तो लग जाती है ना तड़प, जाएं वहां वहां जाएं। ये वो चीज़ें हैं जो इस सच्चे ईमान वालों को फिर इस दुनिया से ऊपर उठाती हैं। और शहीद होने के लिए लोग तमन्नाएं करते थे अल्लाह के नबी के दौर में, ये जन्नत की बातें सुन सुन के। मैं यहाँ क्यों? जैसे पता चले अमेरिका जाना है तो फिर पाकिस्तान के गाँव में किसका दिल लगेगा? पाकिस्तान में रहते तो ऐसा लगता है अमेरिका का आसमान भी सोने के और वहाँ की ज़मीन चांदी की है। और वहाँ जाएंगे तो हूरें खड़ी होंगी फूलों के गुलदस्ते लिए हुए, और जाके शुरू में होटलों में जब बर्तन धोने पड़ते हैं तो वो सारे ख्वाब चिकना चूर हो जाते हैं। तो दुनिया की जन्नतों के पीछे आज सब कुछ छोड़ने को तैयार है। और एक रिवायत सुनिए जिसको सुनकर आपको और भी शौक बढ़ेगा वहाँ जाने का। मुस्लिम की रिवायत है 429। आपने फरमाया कि जिब्राइल मुझे सिदरतुल मुंतहा तक ले गए। इसके पत्ते हाथी के कान की तरह बड़े बड़े थे, आम बेरी के पत्ते छोटे होते हैं उसके बड़े थे। इसके फल बेर जैसे और बड़े घड़े के बराबर थे, मटकों की तरह थे। फिर आपने फरमाया जब इस दरख्त को अल्लाह के हुक्म से ढांका गया, छुपा दिया उसको, तो इसका हाल ऐसा हो गया कि अल्लाह की मखलूक में से किसी के लिए ये मुमकिन नहीं कि इसके हुसन को बयान करे। क्या फैंटेसी होगी। एक और रिवायत में आता है कि जिब्राइल जब मुझे सिदरतुल मुंतहा तक लेकर पहुँचे तो इसे कई रंगों में ढांपा गया, कलरफुल है वो, मैं नहीं जानता वो क्या थे। बुखारी की रिवायत है ये 349। फिर आपने फरमाया इब्ने मसूद की रिवायत है कि आपने सब्ज फर्श को देखा जिसने आसमान के किनारों को ढांप रखा था, 4858। और आपको ये सारे मंजर देखने हैं ना, मैं और आप वहाँ तक तो भी नहीं जा सकते, अल्लाह मौत के बाद ले जाए तो अल्लाह की रहमत है। आप जाकर कोई डॉक्यूमेंट्री देखें, बस ऐसे लिख दें गैलेक्सी या हुबल या वो एक कैमरा है उसके सब पिक्चर्स हैं। आप लिखिए व्हाट इज़ इन हेवन, आप गूगल पर डाल दें, आपको यूट्यूब में कई वीडियोस मिलेंगी। अकेले में कमरा बंद करके स्क्रीन पे देखें, ऐसे ही दिल पे असर होगा कि जैसे आप आसमानों की सैरें करके आए हैं। तो ज़रूरत है इस बात की कि अपने आप को हम उन कामों के लिए तैयार कर लें, काबिल कर लें कि जो हमें जन्नत में ले जाएँ। कितने महरूम है वो लोग जो आपको तो जन्नत ऊपर है। ये सारे सिदरतुल मुंतहा और आसमान ये जन्नत का रास्ता है, असल जन्नत इसके बाद है, वो कितनी खूबसूरत होगी। जैसे असल कमरा तो सजता है, जो रास्ता सज जाता है दुल्हन के लिए वो कितना प्यारा होता है। मेहमान जिन रास्तों से गुजरते हैं आप कहते हैं रेड कारपेट ट्रीटमेंट। अल्लाह ताला आपके मेरे लिए क्या कुछ तैयार करे बैठे, और हम इस दुनिया में अपनी ज़िंदगी को खपा कर ज़ाया करें, महरूम रह गए तो क्या बनेगा। अल्लाह ना करे अगर एक लम्हे के लिए सोची ना मिली जन्नत तो क्या होगा। अल्लाह ताला सबको बचाए। अब आगे उनके शिर्क के कुछ अकायद की इस्लाह है। अफरईतुमुल लात वल उज्जा, अब बताओ कभी तुमने इस लात और इस उज्जा और तीसरी एक देवी मनात की हकीकत पर भी कभी गौर किया? क्या बेटे तुम्हारे लिए और बेटियां अल्लाह के लिए? ये तो बड़ी धांधली की तकसीम हो गई। फरिश्तों को जो बेटियां मानते थे उसी की तरफ इशारा है। दरअसल ये कुछ नहीं है मगर बस चंद नाम है जो तुमने और तुम्हारे बाप दादा ने रख लिए। अल्लाह ने इनके लिए कोई सनत नाजिल नहीं की। हकीकत यह कि लोग महज वहमो गुमान की पैरवी कर रहे हैं और ख्वाहिश नफ्स के मुरीद बने बैठे हैं। इसको हाईलाइट कर लें, खुद से पूछ क्या मैं भी अपनी ख्वाहिश नफ्स की मुरीद हूँ, यानी मेरा पीर मेरी ख्वाहिश मेरा नफ्स तो नहीं है। हालांकि उनके रब की तरफ से उनके पास हिदायत आ चुकी है, ये हमारी बात हो रही है, उनको नहीं अल्लाह कह रहा जो बेचारे दुनिया में खोए हुए और अल्लाह को ही नहीं मानते। कहा हिदायत आ चुकी है इनके पास, फिर भी ये दुनिया के पीछे हैं। तो सुन लो कि इंसान जो कुछ चाहे क्या उसके लिए वही हक है? यानी क्या इंसान ये सोचता है कि जो मैं चाहता हूँ वही होगा? दुनिया और आखिरत का मालिक तो अल्लाह है। आसमानों में कितने ही फरिश्ते मौजूद हैं, इनकी शिफात कुछ भी काम नहीं आ सकती जब तक कि अल्लाह किसी ऐसे शख्स के हक में इसकी इजाज़त ना दे जिसके लिए कोई रसदार सुनना चाहे और इसको पसंद करे। मगर जो लोग आखिरत को नहीं मानते वो फरिश्तों को देवियों के नाम से मौसूम करते हैं, हालांकि इस मामले में इनको कोई इल्म ही नहीं, वो महज गुमान की पैरवी कर रहे हैं और गुमान हक की जगह में कुछ काम नहीं दे सकता। बार बार देखिए एक ही मैसेज है, कन्फर्म करवा लो जन्नत का टिकट, सिर्फ गुमान पे ना रो। आई थिंक आई विल गो टू जन्ना, आई होप सो, आई विल, इंशाल्लाह मैं जाऊंगी जन्नत में। उम्मीद तो रखें लेकिन यकीनी तौर पे कुछ ना कुछ करके रख लें इंसान के, जो थोड़ा सा तो इंसान को सुकून दिलवा दे दुनिया में। लेकिन जिन लोगों ने ये कन्फर्मेशन नहीं कराई उनका जिक्र आई 29 फार एदम मन तवल्ला, कितना जलाली अंदाज है। बस है नबी जो शख्स हमारे जिक्र से मुंह फेरता है और दुनिया की ज़िंदगी के सिवा जिसे कुछ मतलूब ही नहीं, इसे इसके हाल पे छोड़ दो। جس کو ابھی بھی دنیا کی غم پڑا ہوا ہے، دل ہی نہیں لگتا قرآن میں، وقت ہی نہیں ملتا اس کے لیے، تو اس کو چھوڑ دو. وجہ اگلی آیت کو ہائی لائٹ کیجیے گا، ذالک مبلغہم من العلم، ان لوگوں کا مبلغ علم بس یہی کچھ ہے. مبلغ کیا ہوتا ہے؟ ملی ہوئی چیز، پہنچی ہوئی، ابلاغ وہی ہے. یعنی یہ ہر چیز علم پانے کے بعد بھی دنیا ہی چاہتے ہیں. اللہ تعالیٰ میں ایسا نہ کرے. یہ بات تیرا رب ہی زیادہ جانتا ہے کہ اس کے راستے سے کون بھٹک گیا اور کون سیدھے راستے پر ہے. اور زمین و آسمان کی ہر چیز کا مالک اللہ ہی ہے، تاکہ اللہ برائی کرنے والوں کے ان کے عمل کا بدلہ دے اور ان لوگوں کو اچھی جزا سے نوازے جنہوں نے نیک رویہ اختیار کیا ہے، جو بڑے بڑے گناہوں اور کھلے کھلے کبھی حفال سے پرہیز کرتے ہیں، اللہ یہ کہ کچھ قصور ان سے سرزد ہو جائیں. لمم، انجانے میں کی ہوئی غلطیاں، ہوئی غلطی فوراً معافی مانگ لی، اس کے علاوہ باقی غلطیوں پہ بڑی سخت پکڑ ہے. بلا شبہ تیرے رب کا دامن رحمت بڑا وسیع ہے، وہ تمہیں اس وقت سے خوب جانتا ہے. کب سے جانتے ہیں آپ مجھے؟ آپ اپنی دوستوں سے کہتے ہیں آپ کو تو میں 5 سال سے جانتی ہوں. آپ اپنے ماں باپ کو کب سے جانتے ہیں؟ جب سے آپ نے ہوش سنبھالا. اللہ آپ کو مجھے کب سے جانتا ہے؟ سنیے، وہ تمہیں اس وقت سے خوب جانتا ہے جب اس نے زمین سے تم کو پیدا کیا اور تم اپنی ماؤں کے پیٹوں میں ابھی جنین تھے، فیٹس. اللہ کو میرا آپ کا سب پتہ ہے. ایسے نہیں لگتا ہوا نکل گئی غبارے میں سے؟ دنیا والوں کے سامنے تو ہم بڑی فرلاٹیاں مارتے ہیں، بڑے نیک مشہور ہو جاتے ہیں نا. اور بعض لوگ کہتے ہیں ہائے اتنے گناہ کر کے نیک ہو گئے، کتنے خوش قسمت تھے، ساری زندگی بھی موجیں بڑی کر لیں، پھر آخرت میں بھی دیکھو کتنے نیک ہو گئے. کچھ لوگ کہتے ہیں ہم پہلے دنیا کی مستیاں کر لیں پھر نیک ہوں گے. اللہ آپ کا میرا ہر عمل جانتا ہے. کرو کیا؟ ہائی لائٹ کرنے کے قابل آیت ہے، فلا تزکو انفسکم ہو اعلم بمن اتقا، پس اپنے نفس کی پاکی کے دعوے نہ کرو، وہی بہتر جانتا ہے کون متقی ہے. تو سیلف پریزنگ پسندیدہ نہیں ہے. اپنے آپ کو ہمیشہ گناہگار سمجھے، اللہ جانتا ہے. ابن عباس کہتے ہیں کہ یا اللہ اگر تو بخشتا ہے تو سارے گناہ بخش دے، تیرا کون سا ایسا بندہ ہے جو گناہوں سے آلودہ نہ ہو. ترمذی کی روایت ہے 3284 نمبر کی. تو اللہ سے ہمیشہ معافیاں مانگے، گناہوں کی معافی. اللہ تجھے پتہ ہے میں کیا ہوں، تو مجھے معاف کر دے. اور اس کے بعد پھر سورت کا اینڈنگ پارٹ شروع ہوگا. فرمایا، پھر اے نبی تم نے اس شخص کو بھی دیکھا جو راہ خدا سے پھر گیا، اللہ ہمیں نہ پھرنے والوں میں کرے، اور تھوڑا سا دے کر رک گیا. یہ بڑی زبردست چیز ہے، ہائی لائٹ کر لیں. عقدہ، کچھ لوگ نیکی شروع کرتے ہیں، تھوڑی سی کی چھوڑ دی. کچھ لوگ نیت کرتے ہیں، تھوڑے دن کام کیا چھوڑ دیا. تو لکھ لیجیے، ادھوری نیکیاں فائدہ نہیں دیتی، ہمیں جمنا پڑے گا. ارادے کیے تو پورے کیجیے، اور کچھ دیتے دیتے رک جاتے ہیں. دے دوں، دے دیا، پھر ایک نہیں، بچی کی شادی بھی تو ہونی ہے، ابھی گھر بھی تو بنانا ہے، ابھی اور بھی تو اتنے خرچے ہیں. یعنی اس میں دونوں سینسز ہیں، مال دے کر رکتا، بعض لوگ دینا چاہتے ہیں، ان کے دوست اور ان کے رشتہ دار گھر والے روک لیتے ہیں. حقیقی لوگ وہی دین کے ساتھ مخلص ہیں جو آخری دن تک اسی کام میں کھپے رہے. پہلی نیکیاں ہوں اور اب بعد میں گناہ ہیں، وہ پہلی بھی آگے پیچھے ہو جائیں گی. اللہ سے دعا کریں کہ اللہ تعالیٰ ہمیں دے کے رکنے والا نہ بنائے. کیا اس کے پاس غیب کا علم ہے کہ وہ حقیقت کو دیکھ رہا ہے؟ کیا اسے ان باتوں کی کوئی خبر بھی پہنچی جو موسیٰ کے صحیفوں اور ان ابراہیم کے قصوں میں بیان ہوئی؟ کون سا ابراہیم؟ مجھے اتنا رشک ہوتا ہے اس جملے کو پڑھتے ہوئے کہ وہ ابراہیم الذی وفا، وہ ابراہیم جس نے وفا کی. میرا ابراہیم بے وفا نہیں تھا. چلیے میں اور آپ پوچھتے ہیں اپنے آپ سے، کیا میں اللہ کے دین کے ساتھ وفادار ہوں؟ میں اللہ تعالیٰ کے ساتھ وفا کا حق ادا کرتی ہوں؟ جفا تو نہیں کرتی؟ بے وفا تو نہیں ہوں میں؟ چھوٹی چھوٹی بات پہ دین کو ادھر ادھر کر کے پیچھے ہو جائیں؟ یہ ہر ایک اپنے آپ کو چیک کرے. اللہ تزر وازرۃ وزر اخرا، اور یہ کہ کوئی بوجھ اٹھانے والا کسی دوسرے کا بوجھ نہیں اٹھائے گا. یہ سامان اپنا خود اٹھانا پڑتا ہے، ہینڈ کیری تو خود ہی اٹھانا پڑتا ہے. کسی کو اجازت ہی نہیں ہوتی، لکھا ہوتا ہے کوئی آپ کو دے بھی تو نہ پکڑیے گا. اپنا ہینڈ کیری اتنا رکھیں ہم سب جو اٹھا سکیں. وَلَيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى، اور یہ کہ انسان کے لیے کچھ نہیں، کچھ بھی نہیں، ہاں مگر وہ جس کی اس نے صحیح کی. کم از کم ایک گھنٹے کی اس ایک آیت کی تفسیر ہوتی ہے ڈیٹیل سے جب ہم پڑھتے ہیں. آپ کو مجھے ہماری کوششوں کا صلہ ملے گا، نتائج نہیں. پھر تو حضرت نوح کو کچھ بھی نہ ملے. لو یہ کیا کیا آپ نے نوح، 950 سال میں صرف 70-80 لوگ مسلمان کیے، خوش بیٹھ جائیں. نہیں، कोशिशें, भाग दौड़। कुछ को दुनिया में भी उसकी कोशिशों का बड़ा प्यारा बदला मिलता है, लेकिन कुछ को नहीं मिलता तो क्या उनका अजर ज़ाया हो जाएगा? कुछ थोड़ी सी बात पे इतने फेमस हो जाते हैं, एक जुमला बोलते हैं सारी दुनिया में मशहूर हो जाते हैं। तो शैतान भी तो बड़ा फेमस है, आपने फेमस होकर करना क्या है? बड़ी शोहरत होगी आपकी, आप शैतान से ज़्यादा फेमस फिर भी नहीं होंगे। बस कोशिशें करें। बस लोग कहते हैं मकबूलियत का ग्राफ गिर जाएगा अगर ये बातें लोगों को बतानी शुरू कर दी, इसलिए हम ऐसी कड़वी बातें लोगों को नहीं बताना चाहते। अल्लाह कहते हैं ठीक है, वन नसा यह फजूरा, और ये किसकी कोशिश अनकरीब देखी जाएगी और इसकी पूरी जजा इसको दी जाएगी। ज़ाया नहीं करेगा आपकी एक एक करवट का, आपकी एक एक थकन का, आपके पाँव में उठने वाली ठीसों का भी अल्लाह आपको बदला देगा। आपका हलक छिलता है, अल्लाह आपको इसका बदला देगा। आप थक जाते हैं, आप नींद के झोंके लेते हैं, फिर सब्र करते हैं, अल्लाह आपको इसका भी बदला देगा, क्योंकि वन इला रब्बिकल मुंतहा। अभी कहानी चल रही है, होगा क्या? और ये कि आखिरकार पहुंचना तेरे रब ही के पास है। जैसे सफ़र के एंड पे जहाँ पहुँचते हैं और अपने होस्ट को देख लें या वो मनपसंद जगह आ जाए जहाँ जाना था, तो सारी सफ़र की थकन दूर हो जाती है। इसी तरह एक ईमान वाला सारी ज़िंदगी थकता है थकता है थकता है, फिर जिस दिन मौत आएगी तो या ये तो हन नफ्सुल मुतमईन, फिर इत्मीनान, तो उस रब की तरफ चलें जो इनको भी हाईलाइट करें। एक एक आयत रियली इतनी खूबसूरत है, क्या डायमंड्स और क्या मोती और सोना चांदी। वन न हुआ धकवाब का, ये आपके मेरे रब की सिफात है। और ये किसी ने हंसाया और इसी ने रुलाया, कभी बच्चे को हंसता देखें तो इस आयत पर गौर करें, अल्लाह हंसाता है और वही रुलाता है। गम दुख खुशियाँ सब उसके हाथ में, बस उसको पकड़ लो सब चीज़ें ठीक हो जाएंगी। और ये किसी ने मौत दी फिर इसने ज़िंदगी बख्शी, और ये किसी ने नर और मादा का जोड़ा पैदा किया, एक बूंद से जब वो टपकाई जाती, और ये कि दूसरी ज़िंदगी बख्शना भी इसी के ज़िम्मे है। और ये किसने गनी किया और जायदाद बख्शी, 3 सेकंड तक ज़रा अपनी जायदाद को कैलकुलेट तो हम करें, ज़रा बैठ के सोचें क्या क्या मेरे पास, गिना गनी दौलतमंदी। और ये कि वही शेरा करब है, एक सितारा था जिसकी वो पूजा करते थे। और ये किसी ने आदे उला को हलाक किया और समूद को ऐसा मिटाया कि उनमें से किसी को बाकी ना छोड़ा, और इनसे पहले कौम नूह को तबाह किया क्योंकि वो थे ही सख्त जालिम और सरकश लोग, और ऊंधी गिराई जाने वाली बस्तियों को, कौम लूत की तरफ इशारा है। फिर छा दिया उन पर जो कुछ तुम जानते ही हो, क्या छा दिया, क्या था वो, अजाब। पस से मुखातिब अपने रब की, किन किन नेमतों में तू शक करेगा, फबियाला रब्बी का तमारा, और वाकई हम शक नहीं कर सकते जितना कुछ रब ने हमें दिया है। हाजा नज़ीरु मिनन नुज़ुरिलूला, ये एक तंबीह है पहले आई हुई तंबीहात में से, आज़िफ़तिल आज़िफ़ा, आने वाली घड़ी करीब आ लगी है, क़यामत करीब है, अल्लाह के सिवा इसको कोई हटाने वाला नहीं। अब क्या यही वो बातें जिन पर तुम इजहार ताज्जुब करते हो, हंसते हो रोते नहीं हो, और गा बजा कर इनको टालते हो? ज़रा इस पर गौर तो कीजिए, क्या आयते हैं। मक्का वाले कुरान के मुकाबले में महफिलें सजाते थे राग रंग की मौसीकी की, ताकि अल्लाह के नबी की तरफ आने की बजाय लोगों की तवज्जो उधर हो जाए, इसी में इशारा है। पूरी तफसीर है इसकी, आप देख लीजिए आयत के अंदर लफ्ज़ मौजूद है सामिदून, सिंगर को कहते हैं सामिद। कहीं तुमने तो ऐसी ईद पार्टियां तो नहीं अरेंज की हुई कि जिसके अंदर कुछ महफिलें सजेंगी, क्या हो गया तुमको, करो क्या, झुक जाओ अल्लाह के आगे और बंदगी बजा लाओ। अल्लाह ताला मुझे और आपको अपना बंदा बना ले। तिलावत सुनते हैं, ये सजदे तिलावत है, और ये तरतीब के अतबार से पहला सजदे तिलावत था, इसीलिए जब ये आयत आपने पढ़ी तो आपके साथ काफ़ी कुफार ने भी सजदा कर ली, इतने वजद में आ गए, इतना इन आयतों का हुसन था कि उनको याद ही नहीं रहा और उन्होंने सजदा किया, और उधर खबर फैल गई कि मक्का वाले सारे मुसलमान हो गए। जी सुनाइए 2-3 आयतें।
وثمود فما أبقى وقوم نوح من قبل إنهم كانوا هم أظلم وأطغى والمؤتفكة أهوى فغشاها ما غشى فبأي آلاء ربك تتمارى هذا نذير من النذر الأولى أزفت الآزفة أزفت الآزفة ليس لها من دون الله كاشفة أفمن هذا الحديث تعجبون وتضحكون ولا تبكون وتضحكون ولا تبكون وأنتم سامدون فاسجدوا لله واعبدوا.
دل نہیں چاہتا روکنے کو لیکن وقت کی کمی ہے, لیکن بہرحال جس طرح بھی ممکن ہے واقعی تلاوت سننے کو دل کرتا ہے.